यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नेपाल आउने पर्यटकलाई कानूनी र प्रशासनिक झन्झट नदिन सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको नेपाली कंग्रेसको निष्कर्ष। छानबिन शुरू भएको अवस्थामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्रको माग। खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा कर्णालीका 8 जिल्लाका 34 स्थानमा खाद्य खरीद तथा बिक्री कक्ष स्थापना। र इजरायलले गाजाको विद्यालय क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 54 जनाको मृत्यु।
प्लेय स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानूनी र प्रशासनिक झन्झट नदिन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरू हटाई सुशासन र विकासको गतिलाई अगाडि बढ़ाउन व्यापक सुधारका लागि निर्देशन दिनुभयो। अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमा नाकाहरूमा पर्यटक प्रवेश गर्दा अनेक बहाना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले नेपालको आकाश सुरक्षित भए पनि यूरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित कालो सूचीमा रहेकोमा शर्त बमोजिम हवाई क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरू मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। संघका सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकारका पर्यटन मन्त्रीहरू र निजी क्षेत्रका प्रतिनिधि सहभागी कार्यक्रममा पर्यटन क्षेत्रमा विद्यमान समस्या र समाधानका उपायबारे निजी क्षेत्रबाट प्राप्त सुझाव समेतको आधारमा तयार गरिएको कार्ययोजना प्रस्तुत गरिएको थियो। सत्तारूढ़ दल नेपाली कंग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवा निवास बुढा नीलकण्ठमा आज बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डाक्टर प्रकाश शरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता कतैबाट पुष्टि नहुने र निर्दोष रहेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको बताउनुभयो। अध्यागमनमा अख्तियारको छापा र त्यसपछिका कुराहरूमा संसदभित्र र बाहिर गृहमन्त्रीले प्रश्न पार्ने पनि प्रवक्ता डाक्टर महतले जानकारी दिनुभयो। पार्टीभित्रैका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कंग्रेस बैठकमा आलोचना भएको भन्दै अब नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति नआउने पनि प्रवक्ता डाक्टर महतले स्पष्ट पार्नुभयो। नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास कुमलचारमा बसेको पार्टी पदाधिकारी बैठकले भिजिट भिसा भ्रष्टाचार प्रकरणका विषयमा छानबिन शुरू भइसकेको अवस्थामा गृहमन्त्री लेखकले राजीनामा दिएर माग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। अध्यागमन मार्फत नेपालीहरूलाई भिजिट भिसामा बाहिर पठाउँदा भ्रष्टाचार भएको विषयमा गृहमन्त्री लेखक र गृह मन्त्रालयका कर्मचारीहरू जोड़िएको भन्दै पार्टीले निष्पक्ष छानबिनको माग गरेको पनि प्रवक्ता सापकोटाले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ। रासोपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोध विरूद्ध वृहत अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। यस्तै भिजिट भिसाका विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दै दोषीमाथि कार्यवाहीका लागि सदनमा प्रभावकारी कदम चाल्न रासोपाले संसदीय दललाई निर्देशन समेत दिएको छ। केन्द्रीय समितिले पार्टी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट र केन्द्रीय सदस्य अनिल केसरी शाहले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिनुभएको राजीनामा अनुमोदन गरेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाको व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। कंग्रेस शिक्षा विभागले आज आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा उहाँले शिक्षाको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गर्न लागि पर्ने प्रतिबद्धता समेत जनाउनुभयो। विभाग प्रमुख नयन सिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी नीति निर्माण गरिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढ़ाएको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र र समाजवादी पार्टी बीच पार्टी समायोजनका लागि आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले गत आम चुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार राजनीतिक आस्थाका आधारमा एकीकरण समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गर्नुभयो। महासचिव देव गुरूङले समाजवादी क्रान्तिका लागि त्यसका पक्षधरको एकतालाई निरन्तरता दिने जानकारी गराउनुभयो। दुई पार्टी बीच पार्टी समायोजन पश्चात गंगा नारायण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको महासचिव गुरूङले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आगामी आर्थिक वर्षको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित लमजुङको दोदी गाउँपालिकाको प्रगति विवरण तथा वार्षिक बजेटका लागि सुझाव संकलन एवं अन्तर्क्रियामा मन्त्री गुरूङले कार्यान्वयन गर्न नसकिने आयोजनालाई निरुत्साहित गरिने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले धेरै पैसा खर्च भएर अल्पत्र परेका योजना थुप्रै रहेकाले अल्पत्र योजना पूरा गर्न बजेटले प्राथमिकता पाउने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत विधेयक अपरिहार्य रहेको बताउनु भएको छ। मन्त्रालयका सचिव पूर्व सचिव ऊर्जा विज्ञ नियामक निकाय मन्त्रालयका उच्च अधिकारी तथा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूसँग आज विद्युत विधेयकका विषयमा भएको छलफलमा मन्त्री खड्काले आगामी 10 वर्षमा 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले त्यसलाई पूरा गर्न विद्युत विधेयक अपरिहार्य रहेको बताउनुभयो। विधेयकले जलविद्युत उत्पादन प्रसारण वितरण र बजार व्यवस्थापनमा स्पष्ट नीति तथा संरचना तय गर्दै निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने खालको कानूनी आधार तयार गर्नेछ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने सरकारको लक्ष्य अनुसार बझाङ जिल्लाका 12 स्थानीय तहमा काम अगाडि बढ़ाइएको छ। बझाङबाट संवाददाता जगदीश रोकायको रिपोर्ट।
नेपाल सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरूलाई व्यवस्थापन गर्ने लक्ष्य अनुसार बझाङ जिल्लामा कामहरू अगाडि बढ़न थालेका छन्। भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका 12 स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम गरी विगतमा लिएको लागत संकलनलाई सिस्टममा राख्न थालिएको बताएको छ। बझाङमा भइरहेको कामबारे जानकारी दिनुहुँदै भूमि समस्या समाधान आयोग जिल्ला समितिका सदस्य सचिव तथा नापी कार्यालयका प्रमुख दीपक बहादुर गुरधामी।
बझाङ जिल्लाका लगभग 5 स्थानीय तहहरूको 907 निवेदनहरू चाहिँ इन्ट्री भइसकेको छ। अब केही समयमै 35 सूचना प्रकाशन हुन्छ। त्यसपछि फेरि छुटपिट भएको भूमिहीन र अवस्थित बसोबासीहरूको लगत पुनः संकलनको कार्य चाहिँ अगाडि बढ्छ।
गाउँपालिकाबाट भइरहेको काम र समस्या बारे जानकारी दिनुहुँदै केदारसिंह गाउँपालिकाका सूचना अधिकारी लेखराज रावल।
सिस्टम नचल्ने, सिस्टम ह्याङ हुने कारणले गर्दा भएको डाटाहरू अपुग छन्। किता काट गर्न गाह्रो छ, किनभने एउटै कितालाई 10 भरिदिएको छ, एउटै लाल्चबाट 10 पेश गर्छन्। डाटा इन्टिग्रेट धेरै समस्या नै छ।
कामको सिलसिलामा बझाङ आएका भूमि समस्या समाधान आयोग केन्द्रीय समितिका अध्यक्ष हरिप्रसाद रिमालले भूमिहीनहरूलाई लाल पूर्जा दिने काम भइरहेको र यो असारभित्र कम्तीमा 50,000 पूर्जा वितरण गर्ने लक्ष्य लिएर काम अगाडि बढ़िरहेको जानकारी दिनुभयो।
हामी चाहिँ अहिले देशैभरि लगभग धेरै जिल्लामा गयौं, पूर्जा वितरण शुरूआत त गरिसक्यौं। टोटालिटीमा हेर्दाखेरि करिब 12 लाख हामीसँग चाहिँ तथ्याङ्क आइसकेका छ। निवेदनहरू पुराना चाहिँ 86,400 पुराना छन्, अधुरा अपुरा पूर्जा दिनुपर्ने व्यवस्थापन गर्नुपर्ने छ। त्यसै गरेर अन्य 11,12,000 हामीसँग चाहिँ अवस्थी बसोबासी सुकुम्बासी दलित सुकुम्बासीहरूको चाहिँ तथ्याङ्क आएको छ। हामीले असार मसन्त सम्बन्धमा अहिले यो सालमा कम्तीमा पनि 50,000 पूर्जा वितरण गर्ने भनेका छौँ।
बझाङ जिल्लामा पनि फारम भरिसकेका भूमिहीन वादी समुदायहरू, दलित समुदाय र सेती नदीले जमिन बगाएका परिवारहरू लगायत अन्य अव्यवस्थित बसोबास गरिरहेका परिवारहरूले जमिन पाउने आशा गरिरहेका छन्। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
चीन भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज बेइजिङमा उच्चस्तरीय भेटवार्ताका साथै विभिन्न कार्यक्रमहरूमा व्यस्त रहनुभयो। पूर्व राष्ट्रपति भण्डारी र चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लियु जियान चाओ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आज द्विपक्षीय वार्ता भएको छ। चिनिया प्रतिनिधिमण्डलका नेता मन्त्री लियुले छिमेकको शान्ति र विकासमा चीनको निशर्त सहयोग रहने स्पष्ट पार्नुभयो। उहाँले सदैव नेपालको विकास र हितमा रहेको चीनले नेपालको वृहत्तर हितका लागि सबै राजनीतिक दलहरूले मिलेर काम गरेको हेर्न चाहेको बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले चीन सरकारको सहयोगमा संचालित अधूरा विकास आयोजनाहरू पूरा गर्ने कार्यलाई नेपाल सरकारले प्राथमिकता दिएको जानकारी गराउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले अग्ला हिमाल र पहाड़ले नेपाल र चीनको आपसी सम्बन्धलाई छेक्न नसक्ने बताउँदै नागरिक स्तरको हार्दिकतापूर्ण सम्बन्धलाई यस क्षेत्रको विकासमा उपयोग गर्नुपर्ने पनि बताउनुभयो। आजै पूर्व राष्ट्रपति भण्डारीले चिनिया कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा चीनको बेइजिङमा आयोजित छिमेकी देशहरूसँग साझा भविष्य निर्माण राजनीतिक दलहरूको भूमिका विषयक संवाद सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले विश्वमा भइरहेको तीव्र परिवर्तन र जटिलताका बीच साझा भविष्य निर्माणका लागि राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गर्तौलाले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय हुने गरी बेपत्ताको खोजी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सशस्त्र द्वन्द्वका पीड़ित परिवारसँग भएको भेटमा उहाँले पीड़ित परिवारलाई चित्त बुझ्ने र न्याय हुने गरी खोज तलाश गरी यदि द्वन्द्वकै समयमा बेपत्ता भएको के कारणले कसले किन बेपत्ता बनाएको भन्ने कुरा पत्ता लगाएपछि पीड़ितलाई न्याय हुने गरी परिपूरणको निम्ति सिफारिश गर्ने बताउनुभयो। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निकासी पैठारी नियमन विधेयकका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले आयात निर्यातको असन्तुलन मिलाउन यो विधेयक ल्याइएको जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले आयात कम गर्ने र आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्धन गर्ने गरी ऐन अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। हुम्लाको नामखा गाउँपालिका 6 तिल गाउँमा बाढ़ी पहिरोको कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलीले 3 हिमताल रहेको निष्कर्ष निकालेको छ। जेठ 1 गते आएको बाढ़ी पहिरोका कारण पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद शिवकुमार बास्कोटाको नेतृत्वमा गएको 3 टोलीले 5,000 माथिका 3 हिमताल भेटेको हो। जेठ 1 गते राति 81 बाढ़ी आउँदा नामखा गाउँपालिका 6 तिल गाउँमा ठूलो क्षति पुगेको थियो। बाढ़ी पहिरोले 18 घर परिवार विस्थापित भएका थिए। हिमालमा रहेका 2 हिम पोखरीबाट बगेको पानीले बाढ़ीको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नेपालमा यो वर्ष डेंगू संक्रमण अन्य वर्षको तुलनामा बढ़ी देखिने आकलन गरिएको छ। सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले यो वर्ष प्री मनसूनमा नै पानी परेकाले अन्य वर्षको तुलनामा बढ़ी डेंगू संक्रमण पुष्टि हुने जानकारी दिनुभयो। नेपालमा सन् 2019 देशका विभिन्न स्थानमा डेंगू संक्रमण महामारीका रूपमा देखा पर्दै आइरहेको छ। जाजरकोटको बारेकोट गाउँपालिका 1 रामी डाँडालाई केन्द्रबिन्दु बनाएर आज 4.3 रेक्टरको भूकम्प गएको छ। दिउँसो 2:25 गएको भूकम्पको जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिमसिनाले जानकारी दिनुभयो। उहाँका अनुसार यो पराकम्पन हो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजामा शरणार्थीहरू बसोबास गरिरहेको एक विद्यालय लगायतका स्थानमा आक्रमण गर्दा कम्तीमा 54 जनाको मृत्यु भएको छ। गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमूद बासलले विद्यालयमा भएको आक्रमणमा कम्तीमा 33 जना मारिएका र तीमध्ये अधिकांश बालबालिका रहेको बताउनुभयो। उहाँका अनुसार सयौं मानिसहरू शरण लिइरहेको फाहमी अल जरजावी स्कूलमा भएको आक्रमणमा 33 जनाको मृत्यु भएको र 60 भन्दा बढ़ी घाइते भएका छन्। त्यसै गरी उत्तरी गाजापट्टिको जवालिया शहरमा रहेको अब्द रब्बो परिवारको घरलाई लक्षित गरी आज बिहान लड़ाकू विमानले आक्रमण गर्दा कम्तीमा 19 जनाको मृत्यु भएको पनि बासलले बताउनुभयो। इजरायलले आफ्नो गाजा आक्रमणलाई विस्तार गरेको छ र हमासको पराजयको उद्देश्यको रूपमा 10,000 पूर्व सैनिक तथा सुरक्षाकर्मीलाई सक्रिय बनाएको छ। गाजापट्टीमा लगभग 3 महिनाको मानवीय आपूर्तिको नाकाबन्दीपछि हिंसाको तीव्रताले इजरायल विरूद्ध अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अभियानमा इजरायललाई गरेको समर्थन सकेसम्म चाँडो रोक्ने बताउनु भएको छ। यस्तै स्पेनका विदेश मन्त्री जोसे म्यानुएल अल्वारेजले अरब र युरोपेली राष्ट्रहरूलाई द्वन्द्वको अन्त्यका लागि इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन आह्वान गर्नुभएको छ। इरानी विदेश मन्त्री सैयद अब्बास अराग्चीले इरानमा युरेनियम प्रशोधन प्रक्रिया यथावत जारी रहने धारणा राख्नु भएको छ। उहाँले क्षेत्रीय स्तरमा युरेनियम प्रशोधन केन्द्र स्थापनाको पहललाई स्वागत योग्य पनि बताउनुभयो। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्यहरूसँगको एक औपचारिक छलफलका क्रममा विदेश मन्त्री अब्बासले अमेरिका तथा अन्य पक्षहरूसँगको संवाद मार्फत इरानले कूटनीतिक मार्गलाई निरन्तरता दिइरहेको बताउनुभयो। उहाँले फ्रान्स जर्मनी तथा बेलायतद्वारा सन् 2015 आणविक सहमति अन्तर्गत रहेको स्न्याप ब्याक व्यवस्था प्रयोग गरी पुनः प्रतिबन्ध लगाउने प्रयास भएमा इरानले त्यसप्रति आवश्यक र कड़ा प्रतिक्रिया जनाउने चेतावनी समेत दिनुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 बाफियालाई संशोधन गर्न बनेको विधेयकलाई नेपाल राष्ट्र बैंकमा फिर्ता पठाएर थप परिष्कृत बनाउनु पर्ने सांसद तथा विज्ञहरूले बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समितिको आइतबारको छलफलमा उहाँहरूले विधेयक संसदमा दर्ता भएको लामो समय भइसकेकोले विद्यमान भू राजनीतिक परिवर्तन र आन्तरिक अवस्था समेतलाई हेरेर संशोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो। बैठकमा सांसदहरूले विधेयकमा राखिएका व्यवस्थाहरू अहिलेको अवस्थामा सान्दर्भिक छन् कि छैनन् भन्ने कुरा गहन छलफल गरेर अघि बढ़ाउनु बेस हुने सुझाव दिनुभयो। बैठकमा सांसद विनोद चौधरीले विधेयकलाई राष्ट्र बैंकमा फिर्ता पठाएर समय सापेक्ष बनाई पुनः संसदमा ल्याउनु पर्ने बताउनुभयो। छलफलमा पूर्व बैंकर भुवन दालले बाफिया विधेयकको पुनर्लेखन आवश्यक भएको बताउनुभयो। समितिमा विचाराधीन विधेयकमा डिजिटल मुद्राको प्रयोग तथा डिजिटल बैंकिङलाई कानूनी मान्यता दिने, बैंक संचालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता ल्याउने, आफै शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्ने लगायतका विषयहरू रहेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका सबै पालिकाहरूमा खाद्य बिक्री तथा भण्डारण डिपो स्थापना गर्ने भएको छ। सबै पालिकामा किनबेच कक्ष स्थापना कार्यलाई तीव्रता दिएको कम्पनीले जनाएको छ। कम्पनीले हालसम्म कर्णालीका 8 जिल्लाका 34 स्थानमा खाद्यान्न किनबेच कक्ष स्थापना गरिसकेको कम्पनीको कर्णाली प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाले बताउनुभयो। खाद्य डिपो स्थापनाका लागि प्रदेशका 79 मध्ये 40 पालिकासँग खाद्यान्न आपूर्ति व्यवस्थापन सम्बन्धी समझदारी गरिसकेको कम्पनीले जनाएको छ। सरकारले निकासी तथा पैठारी नियन्त्रण ऐन 2013 समयानुकूल बनाउन निकासी पैठारी नियमन विधेयक संसदमा दर्ता गरेको छ। मुलुकमा हुने आयात तथा निर्यातलाई व्यवस्थित र समयानुकूल बनाउन पुरानो ऐनलाई विस्थापित गर्ने गरी नयाँ विधेयक संसदमा दर्ता गरी समितिमा छलफलको क्रममा पुगेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। पुरानो ऐनमा वस्तुको आयात र निर्यातलाई मात्र समेटेकोमा प्रस्तावित विधेयकमा सेवा आयात र निर्यातलाई समेत व्यवस्थित गर्ने तथा निर्यातलाई प्रवर्धन गर्ने जस्ता विषयहरू समेटिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले जानकारी दिनुभयो। यसैबीच संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा निकासी पैठारी नियमन विधेयकका सम्बन्धमा छलफल भएको छ। छलफलमा सांसदहरूले निकासी पैठारी ऐन र भन्सार ऐनका प्रावधानहरू बाजिने किसिमको हुन नहुनेमा जोड़ दिँदै भन्सार चुहावट रोक्न विधेयकमा प्रभावकारी व्यवस्था समावेश गर्नुपर्ने बताउनुभयो। बजारको मागभन्दा उत्पादन बढ़ी भएपछि हेटौँडा दुग्ध वितरण आयोजना सरकार ल्याएको दुग्धजन्य पदार्थको भण्डारणमा समस्या भएको छ। हाल दैनिक उत्पादन बढ्दै गएकोले केही दिनभित्रै भण्डारण कक्ष भरिएपछि थप समस्या हुने अवस्था रहेको कार्यालयका प्रमुख अञ्जन अधिकारीले जानकारी दिनुभयो।
अब खेल समाचार रमेश टमट्टाबाट।
केन्द्रीय राष्ट्रपति रनिङ सील्ड खेलकुद प्रतियोगिताको 15 संस्करण यही जेठ 28 30 गतेसम्म काठमाडौँमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको कार्यकारी समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएकाले निमन्त्रणाका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्न व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। समितिको बैठकले प्रतियोगिता उद्घाटन र सञ्चालन सम्बन्धमा सम्बन्धित खेल संघ र मुख्य प्रशिक्षकहरूलाई जिम्मेवारी दिइएको छ। रनिङ सील्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका खेल समावेश गरिएको छ। 15 इन्टरनेशनल ओपन फ्रेण्डशिप तेक्वान्दो च्याम्पियनशीप नेपालमा हुने भएको छ। आईओएफटीसी नेपालको आयोजनामा सन् 2025 डिसेम्बर 18 20 तारीकसम्म राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुने च्याम्पियनशीपमा विभिन्न देशका 700 भन्दा बढ़ी खेलाड़ीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आईओएफटीसीका निर्देशक ग्राण्ड मास्टर दिवाकर डान महर्जनले जानकारी दिनुभयो। महर्जनका अनुसार च्याम्पियनशीपमा नेपाल सहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अस्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, मालदिव्स लगायत देशको सहभागिता रहनेछ। अन्नपूर्ण प्रथम हिमाल 8091 मिटर आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन प्रतियोगिता हुने भएको छ। अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको 75 वर्ष पूरा भएको अवसरमा मेग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा 30 किलोमिटर लामो म्याराथन हुन लागेको हो। यही जेठ 20 गते अन्नपूर्ण गाउँपालिका 4 स्थित अन्नपूर्ण आधार शिविरबाट नार्च्याङ गाउँसम्म म्याराथन दौड़ प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भारत कुमार पुनले जानकारी दिनुभयो। म्याराथन प्रतियोगितामा करिब 60 जनाले सहभागिता जनाउने भएका छन्। जेठ 16 21 गतेसम्म विविध कार्यक्रम सहित मनाउन लागि अन्नपूर्ण हीरक महोत्सवका अवसरमा जिल्लामै पहिलो पटक उच्च उचाइमा म्याराथन प्रतियोगिता हुन लागेको अध्यक्ष पुनले बताउनुभयो। अन्नपूर्ण गाउँपालिकाका 8 वडा बाट 5-5 जना र जिल्लाका अन्य 5 स्थानीय तहबाट 2-2 जना र नार्च्याङ क्षेत्रबाट थप युवाले समेत म्याराथनमा भाग लिने म्याराथन दौड़ प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद 50,000, 30,000 र 20,000 पुरस्कार प्रदान गरिनेछ। सन् 1950 जून 3 फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र 2 नेपाली शेर्पा समेत 4 जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 3 मिलिमिटर। पोखराको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 36.6 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस। दिपालको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 8.9 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल आउने पर्यटकलाई कानूनी र प्रशासनिक झन्झट नदिन सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको नेपाली कंग्रेसको निष्कर्ष। छानबिन शुरू भएको अवस्थामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्रको माग। खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा कर्णालीका 8 जिल्लाका 34 स्थानमा खाद्य खरिद तथा बिक्री कक्ष स्थापना। र इजरायलले गाजाको विद्यालय क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 54 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।